ورحمة الله وبركاته. الحمد لله. ان شاء الله تعالى آج شروع کرتے ہیں اپنا ریویو سیشن حدیث نمبر 908 سے. اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. دعا ضرور کیا کریں. اللہم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما. اللہ ہمیں نفع دینا جو ہم علم لے رہے ہیں, بے نفع نہ ہو بے فائدہ نہ ہو یہ, اور ہمیں وہ علم دینا جو نفع مند علم ہو. ٹھیک ہے, اگر یہ احادیث ہم پڑھتے رہیں اور ٹیسٹ دیتے رہیں اور نمبر لیتے رہیں لیکن اگر ہماری زندگیوں میں شامل نہیں ہوتے ان کے احکامات اور ہم ان سے سیکھ کے اپنی زندگیوں کو نہیں اس طرح سے ڈھالتے تو پھر یہ نفع مند علم نہ ہوا, پھر وہی علم ہو جائے گا جو گدھے کے اوپر کتابیں لاد دے اور وہ کتابوں کا بوجھ اٹھائے ہوئے ہو تو ہم نے اتنے پارے کر لیے اور یہ کتابیں کر لیں, وہ ایک بوجھ ہی ہے بس, اس کے علاوہ کچھ نہیں. تو اللہ تعالیٰ سے دعا کیا کریں یہ. ٹھیک ہے, انشاءاللہ. چلیں جی, بسم اللہ الرحمن الرحیم. حدیث نمبر 908 دیکھتے ہیں. اسی حدیث پہ تھے ہم. انشاءاللہ پہلا سوال میں جی فرزانہ چودھری آپ بتائیں گی کہ اگر دوسری شادی کر لی ہے کسی نے اور ہم بستری نہیں ہوئی ہے, تین طلاقوں کے بعد دوسری شادی کسی نے کر لی اور اس عورت نے ہم بستری نہیں ہوئی اور طلاق ہو گئی یا شوہر فوت ہو گیا, تو کیا اب پہلے شوہر سے نکاح واپس کر سکتی ہے؟
السلام علیکم وبرکاتہ.
اللہ وبرکاتہ.
جی آپ نے کوشچن کیا کہ اس میں دوسری جو طلاق ہے, یہی بولا نا آپ نے, دوسری
طلاق ہو چکی ہیں, تین طلاقیں ہو چکی ہیں اور اس کے بعد دوسرے کسی اور بندے سے شادی کی ہے, ہم بستری نہیں ہوئی اور اس نے طلاق دے دی یا وہ فوت ہو گیا, تو اب کیا پہلے شوہر سے واپس نکاح ہو سکتا ہے؟
نہیں ہو سکتا, جب تک کہ ہم بستری نہیں ہوئی تب تک وہ کنڈیشن پوری نہیں ہوئی.
شاباش, جب اس وقت تک اس کا نکاح پہلے سے نہیں ہو سکتا. جی شہادی آپ بتائیں گی کہ
جی
ایک یا دو طلاقیں ہو جائیں تو اس
جی
کے بعد عورت کے پاس کیا پہلے شوہر کے پاس جانے کا آپشن ہوتا ہے یا نہیں, اور کتنی عرصے تک ہوتا ہے یہ اس کو اختیار؟
جی ایک اور دو طلاق کے بعد ہوتا ہے, تین حیض, تین حیض ہے اس کے لیے, عدت ہے,
عدت.
جی جی عدت. جی
اور اس عدت کے اندر اندر کیا کر سکتی ہے؟
اس عدت کے اندر اندر وہ صلح کر سکتی ہے.
ہاں آدمی اگر چاہے تو صلح کر سکتا ہے, وہ بیچاری تو شاید چاہتی بھی ہو, اگر آدمی نہ چاہے تو پھر صلح کیسے ہوگی, ہے نا؟ تو اگر وہ صلح ہو جاتی ہے تو پھر تو ٹھیک ہے, اور اگر عدت گزر جائے تو؟
اگر عدت گزر جائے تو پھر دوبارہ وہ نکاح کرے گی.
کس کے ساتھ؟ پہلے کے ساتھ کر سکتی ہے یا کسی اور کے
پہلے ساتھ؟ کے ساتھ کر سکتی ہے پھر.
ہاں اور کہیں اور کرنا چاہے تو؟
کہیں اور تو نہیں کر سکتی ہے, پہلے کے ساتھ کر سکتی ہے, اور کہیں اور تو تیسرے کے بعد کر سکتی ہے نا استاد.
اچھا یہ والی بات پھر آپ نوٹ کر لیں.
جی
جزاک اللہ خیرن, باقی آپ کے سارے جواب صحیح تھے. یہ والا آپ نوٹ کر لیں کہ پہلی اور دوسری طلاق کے بعد عدت بھی اگر گزر چکی ہے تو اب تو اگر وہ پہلا والا کرے ہی نہ تو پھر کیا کرے گی, بیٹھی رہے گی ساری زندگی ایسے؟ نہیں, چاہے تو پہلے والے کے ساتھ اگر وہ رشتہ بھیجتا ہے اور اس کی مرضی ہے تو پھر اس کے ساتھ ہو سکتی ہے, زبردستی وہ بھی نہیں کر سکتا کہ اب نہیں میں واپس میرے ساتھ ہی کرو, کیونکہ بعض لوگوں کو ذرا دیر سے خیال آتا ہے اور پھر وہ پچھتاتے ہیں کہ ہائے ہم نے تو غلط طلاق دے دی, اب کیا کریں, اب تم واپس آ جاؤ, اب واپس میں تم سے شادی کرنا چاہتا ہوں, اور عورت کہتی ہے میں نے نہیں کرنی, تو اس کے پاس چوائس ہے, چاہے تو پہلے والے ہی شوہر کے ساتھ کر لے جو پہلا ہوتا تھا ایکس ہسبینڈ, اور چاہے کہیں پہ بھی اور کرے, یہ اس کا اختیار ہے. ٹھیک ہے, تو کر سکتی ہے. اب اس کے پاس یعنی پہلا شوہر بھی ایسے ہی ہے جیسے دوسرے آدمی ہیں, لیکن یہ صرف پہلی اور دوسری طلاق کی عدت ختم ہونے کے بعد ہے. اچھا یہ نا باتیں ساری جو ہیں یہ آپ لوگوں کو بہت اچھی طرح سمجھ آنی چاہیے. میں آپ کو ایک اچھا بتاتی ہوں واقعہ بعد میں بتاتی ہوں, پہلے یہ بات پوچھ لوں آپ سے. جی نفیسہ آپ بتائیں گی کہ یہ پھر جو ایک ہی دفعہ تین طلاقیں کہتے ہیں, طلاق تین سے تو کم کبھی دیتا ہی نہیں ہے, کیا ہے؟
جی السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
السلام ورحمۃ اللہ وبرکاتہ.
جی یہ شریعت میں نہیں ہے, اس طرح سے طلاق نہیں دینی چاہیے, اور اس سے طلاق ایک ہی واقعہ ہوتی ہے نا.
ٹھیک ہے, اس سے ایک ہی طلاق واقعہ ہوتی ہے, تو پھر تین کا کیا ہو گیا, کوئی دس دے دے تو؟
نہیں, اس سے بھی کوئی فرق نہیں پڑتا نا, شریعت میں جو حضرت صلی اللہ علیہ وسلم نے بتایا کہ اسے ایک ہی سمجھا جائے گا نا.
تو اس کا کیا پھر, کچھ اس کا بھی ہے جو ایسا کرتا ہے اس کے لیے کیا ہے پھر؟
اس کے لیے سخت وعید ہے نا, یہ صحیح نہیں ہے, گناہ ہے. جی
یعنی یہ گناہ کا کام ہے جو وہ کر رہا ہے, اور اس کے اندر پھر اب ہم کہیں گے کہ بہت ساری جگہوں پہ تو یہ اس طرح سے ہوتا ہے. ایک ڈرامہ اس کے اوپر بنایا گیا تھا بہت سالوں پہلے کی بات ہے. یہ چونکہ ہمارے ہاں تو یہی رائج ہے نا کہ بس ایک دفعہ تین تین بول دیں, چار چار بول دیں, تو وہ یعنی ختم ہو گیا کام. تو بڑا اچھی بات ہے کہ لوگوں کو سمجھانے کا ایک طریقہ تھا, مگر پھر وہ اگین وہی بات ہے کہ انہوں نے اس کو تین ہی لیا, تین لیا, اور وہ پھر گئے کسی کے پاس, کسی ان کے پاس گھومتے پھر رہے تھے کسی, کوئی اب ہمیں بتا دے کہ اب ہم کیا کریں, اس نے تو تین بول دیے. تو وہ جو انہوں مولانا صاحب تھے تو انہوں نے کہا کہ نہیں اب تو تین ہو گئی ہیں. جی شاباش طلاق کے مغلظہ, تو اب تین ہو گئی ہیں ان مولانا صاحب نے کہا, یہ میں آپ کو ڈرامے کی بات بتا رہی ہوں. تو اچھا اب تین ہو گئی ہیں, تو اب انہوں نے یہ طریقہ بتایا کہ جو ہے اب آپ ایسا کریں کہ اس لڑکی کی شادی کہیں اور کی جائے, پھر وہاں سے یہ فارغ ہوگی تو پھر یہ پہلا کر سکتا ہے. تو یہ دیکھیں یعنی اس میں انہوں نے یہ بتایا کہ حلالہ کا طریقہ بتایا. اب یہ کتنا پہلے آدمی کے لیے تو بہت ہی بڑی ایک تکلیف دہ بات, اور عورت کے لیے بھی ظاہر ہے ایک تکلیف دہ بات. تو لیکن جب وہ انہوں نے بتایا اس طرح سے کہ جب وہ دوسرے سے اس نے شادی کی تو وہ پھر اسی کے ساتھ رہ گئی. تو اینی ہاؤ یہ صرف ایک بتانے کی بات ہے کہ جو ہمارے ہاں ایک یہ بات سمجھی جاتی ہے کہ وہ تین طلاقیں ہوں گی تو تین ہی ہو گئیں اور ختم, اور اس کے بعد کچھ نہیں ہے, تو ایسا نہیں ہے, وہ ایک ہی طلاق کاؤنٹ کی جائے گی. اور اس میں آپ کو ایک ریئل واقعہ بتاتی ہوں کہ مجھے کسی نے رجوع کیا اس بارے میں کہ آپ ہمیں بتائیں کہ کچھ ایسا مسئلہ ہو گیا, کوئی پاکستان میں ہے ان کا اس طرح سے پرابلم ہو گیا, اب وہ آدمی نہیں چاہتا کہ بیوی کو چھوڑے, لیکن اس نے تو پتہ نہیں کتنی تین کہ کتنی دے دی میں. تو پھر میں نے ان کو بتایا کہ آپ فلاں مسجد میں چلے جائیں, آپ وہاں پہ جا کے ان سے بات کریں, وہ پھر آپ کو بتا دیں گے. تو پھر وہ وہاں پہ گئے تو الحمدللہ انہوں نے سارا ہم کو سمجھا دیا. ابھی بھی وہ یقین کریں دعائیں دیتے ہیں کہ شکر ہے کہ آپ نے یہ ہمیں بتا دیا تھا, ورنہ ہم جس کے پاس بھی جاتے تھے وہ, کیونکہ امام ابو حنیفہ کا مسلک ان کا یہ ہے مذہب کے جو ہے تین طلاقیں تین ہی ہو گئیں, کیونکہ حضرت عمر کے دور میں اس کو تین ہی کاؤنٹ کیا جانا شروع ہو گیا تھا. لیکن پھر وہ ساتھ وہ کہتے تھے, وہ انہوں نے اس لیے رکھا تھا کہ وہ کہتے تھے کہ یہ لوگوں نے ایک مذاق بنا لیا تو ان کو اس کی سزا ملنی چاہیے. اور پھر وہ کوڑے بھی لگاتے تھے, اب کوڑے تو ہم لگاتے نہیں آدمیوں کو کہ اس کے بعد ان کو یہ ڈر ہو نا اگر کہ ہمیں اس کے بعد کوڑے لگیں گے تین کہنے سے تو پھر وہ خود ہی باز آ جائیں گے. اب کوڑوں والی چیز ختم کر دی اور تین کو تین ہی رہنے دیا, تو یہ تو پھر صحیح نہیں ہے نا. کتنا ہم یا تو لیں نا تو پوری چیز کو لیں. تو اس لیے یہ چیزیں تو آپ کو یہ باتیں سمجھ آنی چاہیے کہ کیوں اگر آپ کسی کو بتا رہے ہیں کہ تین کا مطلب ایک ہی ہے تو آپ کی دلیل پیچھے کیا ہے, آپ کو یہ پتہ ہونا چاہیے, کیونکہ آپ کو ہو سکتا ہے بہت اس چیز میں دوسرے کی طرف سے اس میں مخالفت سہنی پڑے کہ دوسرا کہے گا آپ کہاں سے یہ اپنا کچھ اور ہی طریقہ لے آئیے. تو آپ کو پتہ ہونا چاہیے کہ آپ صلی اللہ علیہ وسلم کے دور میں اسی طرح تھا, اور بعد میں کس وجہ سے یہ چینج جو اب ہم جس کو ہمارے ملک میں زیادہ تر فالو کیا جاتا ہے وہ کس وجہ سے. اچھا جی ایک اور بات یہاں پہ, اب اگلی جو حدیث ہے اس میں حدیث نمبر 910 ہے, اس میں آپ ہائی لائٹ کر لیں, یہ جنابت کے وقت کی دعا یہ آپ سب کو آنی چاہیے. और मैं बाज दफा वहां पे इसलिए सवाल लिखती हूँ ताकि आप सब लोगों को ये बात क्लियर हो जाए, इसलिए कि जब मैंने क्लास में ये बताई थी तो किसी ने कहा था कि जी हमें तो अब औलाद चाहिए ही नहीं, तो फिर हम क्यों ये दुआ याद करें। इसलिए मैं खास तौर पे ताकि आपको उस्ताद की जुबान से भी पता चल जाए कि कितनी ज़रूरी हैं ये दुआएं। तो असल में शैतान जो होता है ना, ऐसे रिलेशनशिप्स में भी इस वक्त चाहे आपको नहीं भी औलाद चाहिए और आपने अपना पूरा इंतज़ाम किया भी हुआ है, लेकिन देखें इसमें क्या है, अल्लाहुम्मा जन्निबनी शैतान, अल्लाहुम्मा जन्निबनी शैतान, अल्लाह मुझे शैतान के उससे महफूज रख, शैतान को मुझसे दूर रखना, मुझे बचा के रखना। तो सबसे पहले तो अपने लिए दुआ है, ठीक है, और जो फिर मुझे तू दे तू उसमें भी शैतान से महफूज रखना। तो आप देखिए ना इस टाइम पे शैतानी हमले कितने होते हैं और लोग उलट पुलट हरकतें करते हैं, तो इसलिए ये अपने आप को भी शैतान के हमलों से बचाने के लिए सबसे पहले तो है। इसके अंदर से ये सोच लेना जी हमें औलाद नहीं चाहिए, पता नहीं दुआ पढ़ने से ना औलाद हो जाए, तो देखें जो रूह आनी है वो तो नहीं आप रोक सकते, ठीक है। चलें जी अगली हदीस जी। समिया अख्तर आप बताएंगी आपको 911 हदीस से क्या समझ आई है, क्या समझ आई आपको इस हदीस से? समिया अख्तर
जी अस्सलाम वालेकुम वरहमतुल्लाहि वबरकातुहू जी। इसमें औरत को खेती कहा गया है, तो खेती में ये है कि इंसान खेती में मेहनत करता है और उसको यानी कि जैसे हमारे यहाँ किसानों के यहाँ जमीन बहुत कीमती चीज होती है, तो उस खेती से मिसाल के उससे फसल बोना और उससे सही तरीके से काम लेना है, मतलब कि सिर्फ औरतों को एंजॉयमेंट के लिए नहीं बल्कि उनको एक मकसद के लिए अल्लाह ताला ने बनाया है। जैसे खेतियों से इंसान टाइम पर फसल बोता है और मेहनत करता है और उसकी हिफाजत भी करता है, तो इसमें सिर्फ बीज बोने और खेत उगाने का नहीं, उसकी हिफाजत, उसको कीड़ों मकोड़ों से बचाना, उसकी ठीक तरह से टेक केयर करना, तो उसमें पूरा लाइफस्टाइल आ जाता है खेती के देखभाल करने में। और दूसरा ये कि जो तरीका इसमें बताया गया है कि जिस तरीके से जाना है तो वो सही तरीका, जैसे अल्लाह सुबहाना तआला ने जिस रास्ते से जाने का बताया तो उस रास्ते में फ्रंट से जाएं या बैक से जाएं, लेकिन रास्ता वही हो, जगह वही हो, जगह नहीं बदलनी।
शाबाश, बिल्कुल सही है। इसमें बहुत जाहिर है उस्ताद के लिए भी बहुत ही मुश्किल था ये चैप्टर पढ़ाना, लेकिन अल्लाह ताला उनको जज़ाए खैर दे, उन्होंने बड़े अच्छे तरीके से आप लोगों को समझाया है। और ये चीज़ें जब तक कि ये वाजे ना हो अब हम उनको पर अमल करेंगे कैसे, जब तक कि बिल्कुल क्लियर ना हो, तो इसके अंदर एक चीज़ बस लिख लें, बाकी बहुत अच्छी इन्होंने सारी बातें बताई। अमल के लिहाज से एक चीज़ लिख लें, पोजिशन बदल सकते हैं मगर जगह नहीं बदली जा सकती, बस ये बात लिख लें। और इसको समझ आप सबको आ गई होगी, पोजीशन जो भी मर्जी हो लेकिन जगह नहीं बदली जा सकती, ठीक है। अच्छा जी, जो औरत शौहर को रोकती है उसके जायज हक से, चाहे वो कोई भी है, कोई वजह भी हो सकती है कि मेरा मूड नहीं है, मेरा ये नहीं है, मैं फलां, तो उसके लिए क्या वईद बताई गई है? अदीला आप बताएंगी जी।
अस्सलाम वालेकुम रहमतुल्लाह।
वालेकुम अस्सलाम।
जी उस्तादा, उसके लिए कहा गया कि फरिश्ते उस पर लानत भेजते हैं।
जी शाबाश, फरिश्ते उसके ऊपर लानत भेजते हैं। अब देखें हो सकता है कोई औरत बहुत थकी हो, कोई औरत बच्चों के साथ भी होती है नहीं उनके, मगर थोड़ा सा खामिंद को भी ख्याल करना चाहिए, मगर खामिंद अगर ऐसा है कि उसकी वो उसका मुतालबा है ही है और वो नहीं इस चीज़ को कंसिडर करता और नहीं इस चीज़ को सोच रहा और इतना कंसिडरेट नहीं है, रायत नहीं देने वाला है, उसको अपनी ज़रूरत पूरी करनी है, तो औरत ये सोच के ये काम को करती है कि अल्लाह ताला इसमें मुझे अजर देगा, तो ये भी उसके लिए बाइस सवाब है। दे मैनिपुलेट विमेन विद दिस टू समटाइम्स, नहीं अगर वो ये बात कहते हैं तो वो कह सकते हैं। अगर कोई आदमी ये बात कहता है ना कि देखें फरिश्तों की लानत होती है, तो वो बिल्कुल सही कह रहा है, मैनिपुलेशन तो नहीं है, औरत बच ही जाएगी लानत से। हाँ मगर औरत, हाँ जी, अगर बीमार है, अगर वो, तो देखें ये रिश्ता है ही एक दूसरे की केयर करने का, एक दूसरे का लिबास है, ठीक है, एक दूसरे का लिबास जो होता है ना वो प्रोटेक्शन के लिए होता है। अगर मियाँ बीवी के रिश्ते के अंदर है ही मुवद्दत और रहमत, अगर एक दूसरे का इसमें लिहाज नहीं करेंगे और बस अपनी हविस पूरी करने का ये रहेगा कि बस तुम्हारी हालत जो मर्जी है, चाहे तुम मरी पड़ी हो, तो चाहे तुम कुछ हो, बस मुझे तो अपना चाहिए, तो आप खुद बताएं कि ये तो यूज करना है और बल्कि अब्यूज करना है क्या? ये तो मुवद्दत रह ही नहीं गई ना। हम जब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को देखते हैं अपनी बीवियों के साथ, तो देखें अगर कोई बीवी ये चाह रही कि बस मेरे पास टाइम गुजारे, मेरे साथ रहें, तो इसमें क्या पता चलता है कि इतने वांटेड थे आप सल्लल्लाहु अलैहि वसल्लम हर बीवी के लिए, इतने वांटेड थे। और कब कोई शौहर वांटेड होता है? जिस वक्त को अपनी बीवी के साथ अच्छा सलूक करने वाला होता है। इनका ये बिहेवियर ही आप सल्लल्लाहु अलैहि वसल्लम की अजवाज का ये बता रहा है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का रवैया उनके साथ क्या था। अगर ऐसा रवैया होता जैसे कि कई लोगों का होता है कि घर में घुसे ही तो ऐसे हैं कि बस दुबक के बैठ गई बीवी भी, और भाई बहुत बड़े शहनशाह आ गए हैं और अब तो बस खामोश हो जाओ, और अब तो क्या बीवी चाहेगी घर आएंगे? क्या चाहेगी? नहीं, वो चाहेगी बाहर ही रहें तो अच्छा है, ना ही घर आया करें, माफ कर दें हमें, है ना। तो बाज लोग होते हैं इस तरह, बाज मजहब में भी आके इतने शदीद हो जाते हैं, इतने सख्त हो जाते हैं कि हर चीज पे पाबंदी, ये नहीं करना, वो नहीं करना, तुमने ऐसे नहीं है, तुमने वो। और अगर कोई बड़े ही मर्तबे पे पहुंच जाए, सुबहान अल्लाह, हमारे नबी का तो मर्तबे से ऊपर बड़ा मर्तबा किसका हो सकता है? किसी इंसान का भी नहीं। तो कोई हमारे यहाँ तो थोड़ा सा भी कोई मर्तबा पा लेता है तो उसके बाद वो समझता है कि मैं तो पता नहीं क्या चीज हो गया। और कोई जितनी ज्यादा बड़ा मर्तबा मिल जाए उतनी हवा ज्यादा भर जाती है दिमाग में, इतना ही ज्यादा तकब्बुर आ जाता है, फिर तो वो सोचता है कि सब मेरे अंडर हैं और मेरे ऊपर कौन सी किसी की बात हो सकती। तो जब हम देखते हैं आप सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी, तो ऐसा कुछ भी नजर नहीं आता, नरमी नजर आती है, रहम नजर आता है, अपना काम खुद उठ के करने वाले। अब हमारे यहाँ किसी को जरा पोजीशन मिल जाएगी तो वो कहेगा कि खाना भी मेरे आगे लगो, हाथ उठा के, यानी पानी भी उठा के पीना नहीं मुझे गवारा, वो भी मेरे सामने लाके कोई रखा जाए और उनका बस नहीं चलता, निवाला बना के भी कोई मुंह में डाल दे। तो इससे बिल्कुल हम बिल्कुल कॉन्ट्रडिक्टरी देखते हैं आप सल्लल्लाहु अलैहि वसल्लम का किरदार और अखलाक। यानी एक खातून ने मुझे खुद कहा अपने मुंह से कि अच्छा ये मेरा शौहर तो बाहर ही रहता है, उसकी जॉब ऐसी है, अच्छा है तो हमें भी सुकून रहता है। यानी आप सोचे ना इससे क्या, ये क्या बात बताती है कि यानी शोहर कोई सुकून वाली चीज नहीं है उनके लिए, जबकि आप सल्लल्लाहु अलैहि वसल्लम के लिए जो आपकी अजवाज की जो वांट थी वो बताती है कि आप सल्लल्लाहु अलैहि वसल्लम उनके साथ कितना प्यारा इखलाक रखते थे, कितने अच्छे थे उनके साथ। अब कोई ऐसी, जैसे आपने ये लिखा है कि वो मैनिपुलेट करते हैं, कोई ऐसा शोहर हो तो क्या कोई बीवी चाहेगी कि वो आए घर पे या वो मेरे साथ टाइम स्पेंड करे? इसी से हमें नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी बहुत सारी चीजें समझ में आ जाती हैं। बीवियों ऐसे ही नहीं, कोई भी बीवी अपने हस्बैंड से मोहब्बत करती, मोहब्बत पैदा करने के लिए भी कोई औसाफ होते हैं, जब इंसान में वो होते हैं तो फिर मोहब्बत दूसरे के दिल में पैदा होती है। ठीक है, तो ये आपकी बात सही है कि हाँ जो अनएजुकेटेड, अनएजुकेटेड क्या, इसमें तो खैर मैं कहूंगी एजुकेटेड अनएजुकेटेड की कोई तख्सीस ही नहीं है, बड़े एजुकेटेड बंदे जो बनते हैं वो भी मामलात में कई में जाहिल होते हैं। ठीक है, तो ये तो सारा बीवी जानती है ना किसी की कि कोई कैसा है। तो अब ये अगर कोई मैनिपुलेट कर रहा है इस तरह से कि जो है ना तुम जैसे भी हो किसी भी हाल में हो तो मुझे इससे कोई परवाह नहीं है, मुझे अपने, तो वो देखिए एक राफत का और एक मुवद्दत का रिश्ता ना हुआ फिर। ठीक है, वो तो फिर अपनी गुलामी होगी कि मुझे अपनी ख्वाहिश चाहिए, मेरी ख्वाहिश सबसे ऊपर है और रिश्तों की कोई परवाह नहीं। जी अच्छा जी, ये जो लफ्ज अजल है जी, आप बताएं कुलसुम, ये जो लफ्ज अजल है इसको आप कैसे डिफाइन करेंगे?
जी अस्सलाम वालेकुम रहमतुल्लाह।
वालेकुम अस्सलाम रहमतुल्लाह।
जी आपने क्या पूछा?
अजल का लफ्ज है ना, अजल, अजल का क्या होगा, मैं अजल क्या चीज है?
ये मियां बीवी का जो ताल्लुक होता है उसमें अगर खामिद अपने आप को बाहर खारिज करे तो ये उजल कहलाता है ना।
ठीक है, अब इसके लिए मैं, शाबाश, इसके लिए मैं आपको एक लफ्ज बताऊंगी, आपको उससे سمجھ آ جائے گی, کیونکہ اس وقت ان کے لیے بھی مشکل تھا ظاہر ہے, اور آپ لوگوں کو بھی سمجھانے کے لیے ان کو کافی ڈیٹیل میں جانا پڑا. وتھڈرال جس کو ہم کہتے ہیں, وتھڈرا کر لینا, ٹھیک ہے. یہ کانٹراسیپٹیو بھی یعنی بالکل جائز ہے, لوگ اس کے سوال بھی کرتے ہیں, کیونکہ آپ صلی اللہ علیہ وسلم کے وقت میں بھی یہ ہوتا تھا, ٹھیک ہے. تو یہ ایک جائز کانٹراسیپٹیو ہے اگر کوئی یہ کرنا چاہے. اچھا جی, آگے دیکھتے ہیں. اچھا یہ چیز تھوڑی سی رہ گئی پوچھنی آپ لوگوں سے, اور پیچھے کا سوال رہ گیا. جی شادیہ ناصر, آپ بتائیں گی کہ رجوع کیسے کیا جاتا ہے اگر طلاق کے بعد عدت کے اندر اندر کسی نے رجوع کرنا ہے تو کیا کرے گا وہ رجوع کرنے کے لیے, تو پھر رجوع ہوگا
اس کے لیے تو وہ مطلب واپس اپنی بیوی کو, وہ کیونکہ ایک طلاق کے بعد تو وہ گھر پہ ہی ہوتی ہے, تو اس سے صرف کہہ دینا, اس کو زبانی اشارتن کہہ دینا بھی اس کے لیے, مطلب اس کو اگر بلا لے تو وہ رجوع کرنا ہو جائے گا. ضروری نہیں ہے کہ اس میں وہ بندوں کو بھی مطلب وٹنس کرے,
کیا نہ کرے,
کوئی وٹنس بھی ہو, اس میں یہ ضروری نہیں ہے کہ گواہ وغیرہ ہونا ضروری
ہے. صحیح صحیح صحیح, ٹھیک ہے. اچھا جی, یہ ہے نا, بعض لوگ یہ سمجھتے ہیں کہ رجوع کرنے کا مطلب یہ ہے کہ تعلق قائم کرے تو پھر رجوع ہوتا ہے. اب ایک اس کے اندر مسئلہ ہو جاتا ہے, کبھی وہ کہتے ہیں یہ ہو سکتا ہے کہ عورت پیریڈز کے اندر ہو تو پھر کیسے اب کریں گے رجوع, کیا ہوگا, اب آخری یعنی اس کے تیسرا پیریڈ چل رہا ہے, اس کے پاک ہونے سے پہلے پہلے رجوع کرنے کی مدت ہے, عدت ختم ہونے سے پہلے پہلے رجوع کرنا چاہتا ہے تو کیسے کرے. تو آپ کو یہ سمجھ جانا چاہیے بس رجوع ہے, دوستی کر لی, جیسے میاں بیوی میں لڑائی ہو جاتی ہے اس کے بعد واپس صلح کر لیتے ہیں, بس وہ رجوع ہو گیا, ٹھیک ہے. اب اس میں نہیں تعلق کی کوئی ایسا نہیں کہ کوئی شرط ہے, اور اگر کوئی گواہ رکھ لیتا ہے تو وہ بہتر ہے, اس لیے کیونکہ یہ پتہ ہونا چاہیے کہ ایک طلاق ہو گئی اس کے بعد رجوع ہو گیا, اب اس کے پاس کتنے چانسز ہیں, کیونکہ اکثر ایسے ہوتا ہے کہ کسی کے خدا نہ خاصہ زندگی میں تیسری طلاق ہو جائے تو اب سمجھ ہی نہیں آتی, دو ہوئی تھی پہلے کہ ایک ہوئی تھی, یہ دوسری ہے کہ یہ تیسری ہے, تو ذرا اس کے اندر بھی گواہ ہونا ضروری ہے, ٹھیک ہے. آپ بتائیں راحت کہ پہلی اور دوسری طلاق کے بعد عورت کہاں عدت گزارے گی.
السلام علیکم رحمۃ اللہ. اپنے شوہر کے گھر, کیونکہ رجعی طلاق ہوتی ہے نا کہ دوبارہ رجوع کر سکتی ہے, تو اس لیے اپنے شوہر کے گھر میں ہی رہے.
تیسری طلاق کے بعد,
تیسری طلاق کے بعد تو رجوع نہیں کر سکتی, تو پھر جانا چاہے تو جا سکتی ہے.
ہاں پھر تو وہ اس کے گھر رہے گی نہیں, کیونکہ اسی دن سے حرام ہو گئی نا.
بالکل وہی میں نے کہا جانا چاہ, لیکن ایک اور بات ہے کہ
رجوع نہیں ہو سکتا نا,
جی بائی نہ ہو گئی نا,
ٹھیک ہے. پہلی اور دوسری میں بالکل وہ وہیں رہے گی, شاباش. تو تیسری کے اندر جا کے, کیونکہ رجوع کا تو اب کوئی سوال ہی نہیں ہے, اب رجوع کیا, اب تو بالکل بات ہی ختم ہو گئی, تو اب نہیں وہ رہے گی اس کے گھر, کیونکہ اب تو پھر خطرہ ہو گیا نا کہ کہیں یہ نہیں ہو کہ کوئی اور ہی مسئلے مسائل ہو جائیں, تو اب وہ عورت حرام ہو گئی اس کے لیے اسی وقت. What if the woman, اچھا یہ آپ سر سے پوچھئے گا سوال انشاءاللہ. اچھا پھر ہم اس چیز کو کر لیتے ہیں ختم, کہ اچھا اب اور کس, جی یاسمین اقبال آپ بتائیے کہ رضاعت ثابت ہونے کے لیے کیا شرائط ہیں.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
اچھا آپ کہیں پہ باہر ہیں, اچھا چلیں ٹھیک ہے.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
رحمۃ اللہ وبرکاتہ, کوئی مسئلہ نہیں. اچھا جی میں کسی اور سے پوچھتی ہوں. جی ناظرین آپ بتائیں گی رضاعت ثابت ہونے کے لیے کیا ضروری ہے.
جی السلام علیکم ورحمۃ اللہ وبرکاتہ. جی رضاعت ثابت کرنے کے لیے سر نے بتایا تھا کہ پانچ مرتبہ دودھ پینا چاہیے, جبکہ بچہ صرف دودھ پہ ہو, اس کی غذا صرف دودھ ہو, غذا صرف دودھ ہو, اور وہ فائیو ٹائمز
وقت میں, پیٹ بھر کے وقت میں تو ہم چار مہینے پہ ہی کھلانا شروع کر دیتے ہیں.
سر نے تو یہی بتایا تھا کہ دودھ ہی اس کی غذا ہو,
تو اب آپ نے کیسے سمجھیں گی.
دو سال تک جو مدت ہے وہ,
جی دو سال کی اس کے اندر تو رضا یعنی دودھ پلانے کی مدت دیکھیں قرآن پاک میں بھی بتایا گیا نا 2 سال ہے. دو سال کی مدت میں آپ چاہے وہ سالڈس پہ 3 مہینے پہ ہی سالڈس کھانا شروع ہو گیا لیکن 2 سال کی رضا کی مدت ہے. اب اس کی مدت کے بیچ بیچ میں ہی دودھ پلایا گیا ہو. اور کیا تھا دوسری شرط؟
دوسری شرط 5 دفعہ پینا چاہیے
اور پیٹ بھر کے پیا ہونا.
پیٹ بھر کے
بس ایک آدھ قطرہ پی لیا
اور جتنے سال کے بعد بھی پیا تو اٹ ڈزنٹ میٹر کہ ایک ہی وقت میں اگر پیا ہے تو ہی مطلب پھر بھی وہ بھائی بہن بنتے ہیں.
جی یعنی کیا سوری آپ نے کیا پوچھا؟
جی مطلب میں کہہ رہی ہوں کہ اٹ ڈزنٹ میٹر کہ مطلب بچہ جیسے سیم ایج کا ہی ہو جیسے کہ ایک.
ہاں جی جی جی
جی وہ میں کہہ رہی ہوں
اور نے. ہاں جی وہ ابھی میں آتی ہوں اس کے اوپر سوال پہ بھی. راجیہ آپ بتائیں گی کون کون سے رشتے انسان کے لیے حرام ہو جاتے ہیں اگر رضاعت سے ثابت رضاعت ثابت ہو جاتی تو کون کون سے رشتے حرام ہو گئے؟
جی السلام علیکم و رحمۃ اللہ وبرکاتہ. استاذہ جو رشتے نکاح کے جیسے حرام ہو جاتے ہیں وہ رضاعت جی جو رشتے نکاح کی وجہ سے حرام ہو جاتے ہیں وہی رضاعت والے بھی حرام ہو جائیں گے نا.
نکاح کی وجہ سے مطلب کیا؟
اب مطلب جن سے آپ نکاح کر سکتے ہیں نا.
نکاح کر سکتے ہیں جن سے مطلب
ایک سیکنڈ
آپ بچے کو دیکھ میں کسی اور سے پوچھ
جی سوری استاد پلیز آپ کسی اور سے پوچھ لیں گے.
آنٹی آپ بتائیں گی.
جی جی السلام علیکم و رحمۃ اللہ وبرکاتہ.
السلام ورحمۃ اللہ وبرکاتہ. جی
رضاعت کے رشتے اس لیے نامحرم نامحرم نہیں محرم ہو جاتے ہیں کہ ایک ہی ماں کا دودھ پیا ہوا ہوتا ہے تو جس نے ماں کا دودھ پیا ہوا ہے جس کسی نے بچائے غیر ہی لوگ پیتے ہیں یا رشتے داروں کو بھی بلایا تو وہ محرم بن جاتے ہیں. مطلب
کون کون سے رشتے محرم ہو جاتے ہیں اگر رضاعت ثابت ہو تو کون کون سے رشتے؟
کیا مطلب سارے رشتے جو بھی پیے گا وہ محرم ہو جائیں گے؟
جو اس جس کا دودھ پیا ہے اس کا ہسبینڈ بھی محرم ہو گیا کیا؟
نہیں اس کا ہسبینڈ نہیں محرم ہوگا. اس کا ہسبینڈ نہیں محرم ہوگا بلکہ اس کے بعد تو اس سے شادی بھی ہو سکتی ہے. بہن بھائی اور جس نے جو اس کے بہن بھائی ہوں گے جس کو جس ماں کے بچے ہوں گے وہ اور جس نے دودھ پیا ہوگا یہ لوگ محرم ہوں گے.
اچھا اچھا چلیں اب آپ سنیے گا اس کا جواب. جی تحسین آپ بتائیں. جی
السلام علیکم و رحمۃ اللہ وبرکاتہ.
السلام و رحمۃ اللہ وبرکاتہ.
اس کا میں نے سمپل بس یہ لکھا تھا کہ جو رشتے نسب کی وجہ سے نکاح کے لیے حرام ہوتے ہیں وہ تمام رشتے
بس آپ یہ بتائیں کہ جو نسب کی وجہ سے حرام ہے وہی رضاعت کی وجہ سے حرام ہو جائیں گے. شاباش. تو وہ محرم کون کون سے ہو گئے حرام کون کون سے رشتے ہو گئے جو آپ کے نسبی رشتے بھی جو حرام ہوتے ہیں آپ سمجھ لیں کہ جیسے آپ کسی کے سکے بچے ہیں تو جو رشتے حرام ہیں مثال کے طور پہ بھانجی ہے بھتیجی ہے ایک آدمی کی مثلا میں بات کریں یا عورت ہے تو اس کا بھتیجا بھانجا ماموں چچا تایا دادا نانی سب طرف کے وہ رشتے حرام ہیں نا یہ محرم رشتے ہیں ان کے ساتھ نکاح نہیں ہو سکتا. تو جب کسی عورت کا دودھ پی لے وہ تو تب اس عورت کے ذریعے تھرو جتنے بھی رشتے ہیں وہ بھی سب حرام ہو جاتے ہیں. اس عورت کا خاوند جو ہے یعنی اب وہ رضائی باپ بن گیا. اب یہ نہیں ہے کہ جس عورت کا دودھ پیا ہے کسی نے کسی بچی نے اب وہ بعد میں جا کے اسی عورت کے خاوند سے شادی کر لے وہ نہیں وہ خاوند اس عورت کا اس کا باپ بن گیا. ٹھیک ہے جیسے نسب میں ہوتا ہے ویسے ہی. اب جیسے کسی کے گھر کوئی بورن ہوئی ہے بچی تو اب ایسا نہیں ہے اللہ معاف کرے وہ تو اس کا باپ ہی ہوگا نا. ٹھیک ہے اس کے تو نطفے سے یہ ہے یہ. لیکن یہاں پہ کیا ہے یہاں پہ تو خاوند کا کوئی تعلق نہیں ہے لیکن اب جب کہ اس عورت کا دودھ پی لیا تو اب اس کا خاوند بھی محرم ہو گیا رضائی باپ بن گیا وہ ورنہ رضائی باپ کیا ہوتا. تو اگر ہم یہ نیم حکیم بن کے تو اگر ہم حدیث پڑھ کے یہ کہیں کہ نہیں کر سکتے اسے شادی تو پھر تو بڑا پرابلم ہو جائے گا. تو ان کو رضاعت کے رشتے کو یہ بات اچھی طرح سے سمجھ لیں. اچھا یہ بتائیں آپ صلی اللہ علیہ وسلم کے سامنے رشتہ آیا کہ مثلا کیا اس طرح سے آپ سے پوچھتی ہوں کہ مثال کے طور پہ ابو سلمہ की बेटी का रिश्ता आया, फॉर एग्जाम्पल एक बात कह रही हूँ, अबू सलेमा की बेटी का रिश्ता आया, तो क्या आप सल्लल्लाहु अलैहि वसल्लम की शादी हो सकती थी उनसे? जी नाहिद आंटी आप बताएंगे।
वालेकुम रहमतुल्लाह बरकातहू। प्लीज सवाल दोबारा पूछें।
जी अगर यानी उम्मे सलेमा की जो बेटी हैं, अगर उनका रिश्ता आता या अबू सलेमा की बेटी का रिश्ता आता, तो क्या आप सल्लल्लाहु अलैहि वसल्लम का निकाह हो सकता था उनसे?
नहीं, क्योंकि उन्होंने बताया ना कि जो रिश्ते दूर से, मतलब जो नसब की वजह से हराम है, वो महरम की वजह से हराम है।
कैसे इनका रिश्ता आप सल्लल्लाहु अलैहि वसल्लम के साथ नहीं हो सकता था, ये बताएं?
इसका मतलब अबू सलमा या उम्मे सलमा, मतलब उम्मे सलमा की बात करें ना?
हाँ जी, उम्मे सलमा की भी बताएं, फिर अबू सलमा की भी बताएं। जी
नहीं, उम्मे सलमा का निकाह किस रसूलुल्लाह से,
आप सल्लल्लाहु अलैहि वसल्लम से हो गया था ना, तो उम्मे
सलमा हो गया था निकाह? हाँ बिल्कुल हो गया था।
लाल थी
जी, उनकी बीवी थी।
हाँ, तो अब उम्मे सलमा की अगर कोई बेटी है तो वो आप सल्लल्लाहु अलैहि वसल्लम के लिए हलाल हो गई?
बिल्कुल नहीं हलाल, इसलिए उन्होंने बताया था जो बीवी की जो पहले शौहर से भी बेटी होती है वो भी उनके लिए महरम बन जाती है बाप के लिए। जिस औरत से औरत, जिस औरत, जो औरत किसी मर्द के साथ हम बीवी बन जाती है, हमें हम बिस्तरी कर लेती है जिस औरत से, तो वो उसके लिए महरम बन जाती है।
सही,
और पहली बेटी भी महरम होती है अगर औरत खाली मतलब हम बिस्तरी कर ले तब।
हाँ जी, और उस बेटी को क्या कहेंगे, उसका नाम एक खास होता
है? एक नाम था वो, मैंने याद भी किया था, कानून अलवलदुल फराश तो नहीं, अलवलदुल फराश
उसको कहते हैं, रबीबा।
हाँ रबीबा, सॉरी रबीबा, मैंने रटा भी था रबीबा, यस राइट।
और अच्छा चलें, जज़ाकअल्लाह खैरन,
बहुत इम्पोर्टेंट।
जी बिल्कुल सही, आप बिल्कुल सही बताया, जज़ाकअल्लाह खैरन। अच्छा जी आप बताएंगे, इशरत के आप सल्लल्लाहु अलैहि वसल्लम के पास अगर अबू सलेमा की बेटी का रिश्ता आता, तो क्या आप सल्लल्लाहु अलैहि वसल्लम उनसे निकाह कर सकते थे?
अस्सलाम वालेकुम रहमतुल्लाह बरकातहू उस्ताजा। जी नहीं।
वजह?
वो दो बहनें होती आपस में, तो दो बहनों को जमा करना एक निकाह में एक मर्द के साथ?
नहीं, बहनें कैसे होती, मसलन है कि मिसाल के तौर पे उम्मे सलमा तो अबू सलमा की वाइफ थी।
जी जी, जी।
अबू सलमा मिसाल के तौर पे उम्मे सलमा अगर नहीं भी निकाह में होती तब भी क्या था, अबू सलमा की अगर कोई बेटी होती तो क्या आप सल्लल्लाहु अलैहि वसल्लम उनसे निकाह कर सकते थे?
नहीं, नहीं।
वजह?
वो उनको वो दूध शरीक होती, दूध शरीक बहन होती, या
वो आप सल्लल्लाहु अलैहि वसल्लम की दूध शरीक बहन होती?
वो उनकी ये उम्मे सलमा ने उस लड़की को दूध पिलाया, तो वो नहीं कर सकते ना उस्तादा?
नहीं, अगर उम्मे सलमा से आप सल्लल्लाहु अलैहि वसल्लम का निकाह नहीं हुआ होता तब?
तब तब कर सकते थे।
नहीं, इसलिए नहीं कर सकते थे क्योंकि हजरत अबू सलमा जो थे वो आप सल्लल्लाहु अलैहि वसल्लम के रजाई भाई
थे। जी जी जी, हाँ रजाई भाई थे।
हाँ जी, तो रजाई भाई
रजाई चाचा
से नहीं भी हुआ होता। देखिए हदीस नंबर 920 आप निकालें, 920, और वो हदीस ही ये बताती है, हदीस में साफ वाजे तौर पे है ना कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया उम्मे सलमा से कि आपकी जो उम्मे सलमा की लड़की के, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया उम्मे सलमा की लड़की, आप सल्लल्लाहु अलैहि वसल्लम ज़ैनब बिनते अबी सलमा से निकाह का पैगाम भेजा है, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया उम्मे सलमा की लड़की पास, मैंने कहा जी हाँ, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया वाह वाह, अगर वो मेरी रबीबा ना भी होती तब भी वो मेरे लिए हलाल नहीं होती। क्यों? यही जो मैं आपसे सवाल करें कि अगर वो रबीबा ना होती, अगर हजरत उम्मे सलमा का आप सल्लल्लाहु अलैहि वसल्लम से निकाह ना भी हुआ होता तब भी नहीं आप सल्लल्लाहु अलैहि वसल्लम उनसे कर सकते थे, क्योंकि वो अबू सलमा की बेटी थी ना, और अबू सलमा आप सल्लल्लाहु अलैहि वसल्लम के रजाई भाई हैं। अबू सलमा को सुहैबा ने दूध पिलाया था, ठीक है, रजात में ये नहीं होता कि जरूरी है कि एक ही टाइम पे दोनों बच्चों को पिलाया जा रहा। मिसाल के तौर पे अगर अबू सलमा को उन्होंने सुवैबा ने पहले दूध पिलाया था, जब आप सल्लल्लाहु अलैहि वसल्लम पैदा हुए उसके बाद आप सल्लल्लाहु अलैहि वसल्लम को भी किसी और बच्चे के साथ पिलाया, तो तब भी रजात हो जाएगी। जी रजाई चचा हो गए ना, बिल्कुल, तो आप सल्लल्लाहु अलैहि वसल्लम रजात के लिहाज से तो चचा बन गए, तो फिर भी नहीं हो सकती, ठीक है। तो इसके अंदर यही बताया जा रहा है कि दो बहनों को नहीं एक साथ नहीं मिलाया जा सकता, ठीक है। और जो दूसरा क्या कि उम्मे सलमा की बेटी के साथ आप सल्लल्लाहु अलैहि वसल्लम का निकाह नहीं हो सकता क्योंकि वो उनकी रबीबा थी। और तीसरी बात क्या इसमें पता चल रही है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने खुद फरमाया कि अगर वो मेरी रबीबा ना भी होती तब भी नहीं मेरे लिए हलाल थी, इसलिए कि उनका बाप उस लड़की का अबू सलमा वो मेरा दूध शरीक भाई है, ठीक है। used to feed babies. नहीं नहीं हज़रत आयशा रज़ी अल्लाह तआला अन्हा की तो कभी वो आपको पता है कि जो माँ ना बनी हो उसका कैसे दूध आ सकता है. फीड बेबी से मतलब शायद ये आपने कहीं अगर पढ़ा होगा तो आप हज़रत आयशा रज़ी अल्लाह तआला अन्हा के पास बच्चे यतीम बच्चे होते थे जिनकी वो किफालत करती थी. फीड कैसे कर सकती हैं खुद सोचें ना आप उनके जिस औरत का खुद ही सोचें जिस औरत का कोई औलाद ही ना हुई हो तो क्या उसका दूध आता है. अच्छा जी अच्छा अब ये भी हो गया मामला आपका कि दो बहनें एक आदमी के निकाह में नहीं आ सकती. क्या बिल्कुल नहीं आ सकती या एक वक्त में एक बहन के साथ और दूसरे वक्त में दूसरे के साथ कर सकता है. जी राष्ट्र का लिया आप बताएंगी. क्या दायमी तौर पे वो महरम हो गई बहन
निकाह अगर वो औरत बीवी अगर जिंदा है तो महरम रहेगी लेकिन अगर अपनी उसकी बीवी का या बहन का इंतकाल हो गया तो फिर अपनी साली के साथ शायद निकाह कर सकता है ना.
अच्छा ठीक है कर सकता है लेकिन अगर वो उसने अपनी बीवी को तलाक दे दी तो
तलाक देने के बाद भी कर सकता है कि वो रिश्ता खत्म हो गया ना औरत से.
बिल्कुल सही शाबाश. यानी आपको ये बात और से सुनी ये ना मैं टेस्ट में पूछ लूं फिर आप लोग कहेंगे कि ये क्या बात हुई कि यानी जिस वक्त तक वो उसकी बीवी है तब तक नहीं कर सकता सिर्फ ये शर्त है. जब बीवी नहीं रहेगी तो चाहे फौत हो गई है चाहे वो तलाक दे दिया तब कर सकता है. शाबाश एक वक्त में नहीं दोनों को मिला सकते. ठीक है अच्छा जी और कौन रह गया जिससे मैंने राफिया बेगम आप बताएंगी कि बच्चा किस का होता है जिसके बिस्तर पे हो या किसी का अगर शुबा हो कि फलां की शक्ल का है तो उसका होगा.
जी अस्सलाम वालेकुम रहमतुल्लाहि वबरकातुहू.
वालेकुम अस्सलाम रहमतुल्लाहि वबरकातुहू.
जी बच्चा उसका होता है जिसका शुबा हो
जिसका शुबा हो कि इसकी शक्ल.
सॉरी नहीं सॉरी बच्चा उसका होता है जिसके बिस्तर पे हो.
अच्छा बिस्तर पे मतलब क्या है
यानी कि जिसके साथ वो रह रही है जिस औरत ना जिसके साथ रह रही है उसी का फिर बच्चा होता है.
सही यानी जिसकी वो बीवी है या चलो आज के वक्त में तो बीवी ही होती ना लौंडी तो होती नहीं उस जमाने में लौंडी होती थी लेकिन आज के वक्त में जिसकी वो बीवी है उसी का बच्चा समझा जाएगा चाहे उस बच्चे की शक्ल कितनी किसके ऊपर हो या भाई कोई शक करना शुरू हो जाए नहीं ये तो इसके जैसा लगता है तो पता नहीं अब ये मेरा बच्चा है या नहीं है. ये बातें गलत है और इस तरह की बातें नहीं करनी चाहिए. चाहे अल्लाह ताला माफ फरमाए अल्लाह माफ फरमाए अल्लाह ताला सबको महफूज रखे किसी औरत का कोई भी ऐसा रेप वगैरह हो गया हो तो फिर भी नहीं ये कह सकते कि जो है ना ये उसका है और हमारा नहीं है. ठीक है यहाँ तक अल्हम्दुलिल्लाह हमारी अहादीस मुकम्मल हो गई फिर इंशाल्लाह ताला अगली दफ़ा बाकी कंटिन्यू करेंगे. सुबहानकल्लाहुम्मा बिहम्दिका नशहदु अल्ला इलाहा इल्ला अंता नस्तग़फिरुका व नतूबु इलैक. आप सब लोग क्लास ज्वाइन कर लें. अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू.